यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीनजनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। चीनको सान्सी प्रान्त स्थित कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरूद्ध नेपालको शानदार जीत।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगी तर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र बैंक सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने बताउनु भएको छ। हिजो कोशी तथा मधेस प्रदेशबाट निर्वाचित रासोपा सांसदबीच अन्तर्क्रियामा उहाँले महाधिवेशनमा नेतृत्व चयनबारे कसैमाथि दबाव नहुने पनि स्पष्ट पार्नुभयो। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको अन्तर्क्रियामा सभापति लामिछानेले महाधिवेशनमा सोक्ष प्रतिस्पर्धा हुने बताउनुभयो। अन्तर्क्रियामा उपस्थित सांसदले आसन्न पहिलो महाधिवेशनका साथै प्रतिनिधि सभा सांसदका रूपमा आआफ्नो भूमिकाबारे जिज्ञासा राख्नुभएको थियो। रासोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा पार्टीको पहिलो महाधिवेशन गर्दैछ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको बैठकमा हिजो मुख्यमन्त्री यादवको पक्षमा 62 जना सदस्यहरूले विश्वासको मत दिनुभयो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 मत परेको प्रदेशसभाका सभामुख राम अशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। बैठकमा हिजो 100 जना प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद मंचद्वारा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारिज गरी समयानुकूल प्रविधि मैत्री कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यावहारिक कमजोरी हटाउन अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे जनताले खोजे जस्तो देश बनाउन सकिने उहाँले बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनैतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ। महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो जिल्लाको मनारा सिसुवा नगरपालिका सात सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँका 3 जना बालिका हिजो दिउँसो अंकुशी र जंघा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्दा डुबेका थिए। यसै गरी गौशाला नगरपालिका 4 रसखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो। सरकारले संचार माध्यमलाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गर्ने भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले सरकारलाई समेत जवाफदेही बनाउने संचार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ, र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल। मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि संचारकर्मी मित्रहरूकै लागि यो मिडिया मा केही न केही काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै सैटेलाइटका लागि पनि प्रयास गरिरहेको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परियोजना विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। सरकारले सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउन र व्यवस्थापन गर्न निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ़न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भने सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशवा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशवा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
सरकारले अब हटाई भनेर अब जुन आयो भने हामी सरकारी जग्गालाई त अब त्यसरी दोहन गर्न दिनु त भएन, हामी लागि नै पर्छौँ। सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्ने पनि सरकार लाग्नु पर्यो। अब निर्देशन गरी हामी पनि लाग्छौँ के गर्ने कसो गर्ने, नभएदेखि हाम्रो धेरै जस्तो जग्गा यस्तो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुभएको छ करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएको छ, सरकारले त्यसको निराकरण गरेर हाल्नुपर्ने अवस्था छ। हामीले साथ दिन्छौँ, सरकारी जग्गा जोगाउनमा हामी लाग्छ।
विशेष गरी कुस्मा नगरपालिकाका मालडुङ्गा, अरमाटी, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा 8 चुवाका विभिन्न स्थानमा मध्यपहाड़ी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइ रहँदा समेत सरकारको चासो नपरेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुनेखानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुष्माको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढ़िरहेको मालढुङ्गाका एक स्थानीयवासी विशाल थापाको बुझाइ छ।
व्यवस्था मिलाइदिएर बस्ने ठाउँ मिलाइदिएको र बस्ने र खाने व्यवस्था मिलाइदिए के राम्रो हुन्छ भन्ने हामी भनाइ।
सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई वैशाख 16 गते नै पत्राचार गरेको थियो। तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिनभित्र विवरण बुझाउन माग गरेको तर 20 दिन कट्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
पर्वत जिल्लाभित्रका 7 स्थानीय तहहरूलाई पर्वत जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण भागमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्नेछ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्राचार गरेकोमा 10 दिनको समय दिएर हामीले पत्राचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाफ हामीलाई प्राप्त भइसकेको छैन।
सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
बाँकी समाचार। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदी बन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लंघनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिको हिजोको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढ़ीसम्म कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनस्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकोले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले हिजो सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायीको समस्या सरकारले बुझेको बताउनुभयो। छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ़दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। सरकारले बकर ईद, ईद उल अजहाका अवसरमा यही जेठ 14 गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै उक्त दिन सार्वजनिक विदा हुने जनाएको हो। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमा हिजो 5 उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो 6 घण्टासम्म चलेको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनीभूत छलफल भएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र 21 फागुनको निर्वाचनमा पार्टीले बेहोरेको क्षतिका सम्बन्धमा लामो छलफल भएको उहाँले बताउनुभयो। हिजोको बैठकमा 5 उपाध्यक्षले लामो समय लिएर बोलेको र अझै 12 जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्य विभाजनको विषय बैठकमा प्रवेश पाउन बाँकी रहेको बताउनुभयो। सचिवालयको अर्को बैठक आज बिहान 11:30 बजे पुनः बस्नेछ। नेपालगंज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुहरूलाई सहज भएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
नेपालगंज विमानस्थलमा निर्माण गरिएका नयाँ अत्याधुनिक टर्मिनल भवन वैशाख 15 गतेदेखि सञ्चालनमा आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यात्रुहरूले सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। नागरिक उड्डयन कार्यालय नेपालगंजले विमानस्थलदेखि राजा चोकसम्म निशुल्क टर्मिनल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। नयाँ टर्मिनल भवनबाट सेवा शुरू हुँदा सहज भएको यात्रुको अनुभव छ। बर्दियाका यात्रु धीरज पाण्डे:
3 वर्षपछि आएको, पहिला पुरानो एयरपोर्ट राम्रो नै थियो, त्यस्तो नराम्रो
करिब 2.5 अरब रूपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्गफीट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ।
पहिलाको भन्दा अहिले धेरै सुविधा, पहिलाको उताको भवनको भन्दा यहाँ टोयलेटहरू सबै एकदम राम्रो छ, सुविधा सबै छ।
अन्डरग्राउन्ड सहित तीन तले भवनमा यात्रु कक्ष, विमान कम्पनी कार्यालय, क्वारेन्टाइन रेस्टुरेन्ट, भन्सार अध्यागमन, प्रशासनिक कक्ष, व्यापारिक सटर, शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। रातिको समयमा भवन परिसरको आकर्षक बगैंचाले यात्रु तथा स्थानीयलाई थप लोभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगंजले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगंजका निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल:
एकैचोटिमा 515 पेसेन्जर बस्ने चाहिँ क्यापासिटी छ डिपार्चर, होइन, ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ, फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ, अनि लगभग 54-55 सटरहरू छन्। होइन, इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ, इमिग्रेसनको सुविधा छ, अनि अशक्त र असहायहरूको लागि, विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्तको टोयलेट चाहिँ तिनीहरूको टोयलेटको सुविधा छुट्टै छ, अनि एउटा रेस्टुरेन्ट छ ठुलो, 3-4 क्याफे छ त्यहाँ, अनि कन्फरेन्स हलहरू पनि छन्।
नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो। यस सम्बन्धमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो। काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेका बाहेक अन्यले नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाइने उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार: चीनको उत्तर पूर्वी सान्सी प्रान्तमा रहेको एक कोइला खानीमा गैराती भएको ग्यास विस्फोटमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने अन्य 38 जना भूमिगत खानीभित्रै थुनिएका छन्। चिनिया सरकारी संचार माध्यम सिन्हुआका अनुसार उक्त खानीमा कार्बन मोनोअक्साइडको मात्रा सीमाभन्दा बढ़ी भएको पाइएको थियो। चाङझी शहरस्थित लियुन सेन्यु कोइला खानीमा अहिले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। विस्फोटका बेला 247 जना कामदार भूमिगत खानीभित्र कार्यरत थिए। कम्तीमा 200 जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सिन्हुआले जनाएको छ। सान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादक क्षेत्र हो, जहाँ यसअघि पनि पटक पटक खानी दुर्घटनाहरू भएका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ आज चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली केकियाङसँग भेट गर्नुहुनेछ। हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गर्नुभएको थियो। त्यस लगत्तै पाकिस्तानका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ़ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2084-85 बजेट तर्जुमाबारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढ़ी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैंकमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4391 पुगेको छ। बैंकमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126 वैशाख 10 गते 130 वैशाख 15 गते 31 र जेठ 4 गते मात्रै 103 आयोजनाहरू बैंकमा दर्ता भएका छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये कर्मागत 92 र अध्ययनका क्रममा रहेका 3909 रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जनाएको हो। नयाँ दिल्ली स्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक शुक्रबार 16.38 अंकले बढेर 2758.49 बिन्दुमा पुगेको छ। शुक्रबार कुल 336 कम्पनीका करिब 1,09,00,000 किता शेयर करिब 4,50,00,000,000 रुपियाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ। कारोबार भएका मध्ये 203 कम्पनीको शेयर मूल्य बढेको छ भने 57 कम्पनीको शेयर मूल्य घटेको छ।
आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंह गैरी, ललित राजवंशी र गुलशन झाले समान 2 विकेट लिँदा सोमपाल कामीले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह हरिले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए। कुशलले 29 र आरिफले 43 रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका दिपेन्द्रले 59 रन बनाए। गुलशन झा 15, नन्दन यादव 1 र सुमपाल कामी 5 रनमा आउट भए। आरिफ शेख 17 रनमा अपजित रहे। बलिङमा अमेरिकाका शुभम रञ्जित 2, मिलिन्द कुमार र रुसिल उर्गाकले 1-1 विकेट लिए। जितपछि 8 राष्ट्र सहभागी रहेको लीग टूमा नेपाल 28 खेलमा 24 अङ्क जोड्दै 5 स्थानमा छ। पराजित अमेरिकाको भने 38 अङ्क रहेको छ। यसका साथै यस चक्रको लीगका सबै 12 घरेलु खेल नेपालले पूरा गरेको छ। नेपालले 12 मध्ये 7 घरेलु खेलमा जित हासिल गर्यो। अब नेपालले लीग टूको अर्को श्रृंखला नेदरल्याण्ड र ओमनमा खेल्नेछ। काठमाडौँमा जारी काबा महिला भलिबल च्याम्पियनशीपमा घरेलु टोली नेपालले निराशाजनक शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कपडहलमा शुक्रबार सम्पन्न समूह एकको खेलमा भारतसँग नेपाल 3-2 सेटमा पराजित भएको हो। जीसँगै भारतले 3 अङ्क हात पारेको छ। अर्को खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा पराजित गरेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ। गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 र न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित 3 संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन कास्की जिल्ला अदालतको आदेश। डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। रासोपाको पहिलो महाधिवेशन पूर्ण रूपमा प्रतिस्पर्धात्मक हुने सभापति रवि लामिछानेद्वारा जानकारी। चीनको साँची प्रान्त स्थित कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा 8 जनाको मृत्यु। र आईसीसी विश्वकप लीग दुई अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरूद्ध नेपालको शानदार जित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।